यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। कोरोना विरूद्धको खोप कुल जनसंख्याको 72% लगाउने गरी योजना अघि बढ़ाइएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। भूमि सम्बन्धी समस्या समाधान आयोग र बागमती प्रदेशका विभिन्न 28 स्थानीय तहबीच समझदारी। कोरोना भाइरस जोखिमका कारण गत चैत्र 7 गतेदेखि बन्द रहेको ललितपुरको जावलाखेल स्थित सदर चिड़ियाखाना खुल्ला र अमेरिकामा 24 घण्टाभित्र कोरोना भाइरसका कारण 3,000 भन्दा बढ़ी मानिसको मृत्यु। नेपालको कुल जनसंख्याको 72% मानिसलाई कोरोना भाइरस विरूद्धको खोप लगाउने योजना सरकारले बनाएको छ। बालबालिकालाई अहिलेसम्म खोप परीक्षण नगरिएको र उनीहरू बाहेक सबैलाई खोप लगाउने योजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। कुल जनसंख्याको 2/3 भन्दा बढ़ीलाई खोप लगाउँदा त्यसले समुदाय स्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने उहाँले बताउनुभयो। सरकारले पहिलो चरणमा 20% जनसंख्यालाई खोप लगाउने भएको छ। मन्त्रालयले विश्व स्वास्थ्य संगठन, ग्लोबल भ्याक्सिन अलायन्स गावी र सेपी नामक 3 संगठनको कोभ्याक्स सुविधा नामक संयन्त्र अन्तर्गत निशुल्क खोप ल्याउने तयारी गरेको छ। यसैबीच खोप ल्याउने तयारी गरिएपछि मन्त्रालयले खोप भण्डारण क्षमता पनि बढ़ाउन थालेको छ। नेपालमा कोरोना भाइरसबाट कुल संक्रमित मध्ये 94.2% संक्रमित निको भइसकेको तथ्याङ्क छ। कोरोना भाइरसको संक्रमणबाट आज थप 1064 जना संक्रमित निको भएसँगै हालसम्म 94.2% संक्रमित निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तथ्याङ्क अनुसार कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या 2,31,601 पुगेको छ। यस्तै आज 1,217 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर 7,232 वटा पीसीआर परीक्षण गर्दा 774 पुरूष र 443 महिलामा संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 2,45,650 पुगेको छ। यस्तै हाल देशभर 12,386 जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्, जसमध्ये 7,721 जना होम आइसोलेशनमा रहेका छन् भने 309 जनाको आईसीयूमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणका कारण आज थप 12 जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 1,663 पुगेको छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सांसद कमानसिंह लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। स्वर्गीय लामाप्रति श्रद्धांजलि व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले स्वर्गीय लामाले राजनीतिक परिवर्तन तथा सामाजिक सांस्कृतिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउनु भएको स्मरण गर्नुभयो। 2048 सालको आम निर्वाचनपछि काभ्रे क्षेत्र नम्बर 4 प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएका लामासँग संसदमा भएको सहकार्य स्मरण गरिरहेको उल्लेख गर्नुहुँदै शोक वक्तव्यमा प्रधानमन्त्रीले मुलुकको सामाजिक परिवर्तनको आन्दोलनमा लामाले पुर्याउनु भएको योगदान सदा स्मरणीय रहने उल्लेख गर्नुभयो। यसै गरी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व राजदूत लामाको निधनप्रति दुःख व्यक्त गर्नुहुँदै उहाँको निधनले नेकपाले जुझारू एवं बौद्धिक व्यक्तित्व गुमाएको बताउनु भएको छ। आज दिनुभएको शोक सन्देशमा अध्यक्ष दाहालले नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका लामा हकी र निडर तथा जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहनुभएको स्मरण गर्नुभयो। कोरोना भाइरसको संक्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचाररत लामाको आज बिहान 69 वर्षको उमेरमा निधन भयो। नेपाली कंग्रेसले मोरङमा नेत्रविक्रम चान्द समूहका कार्यकर्ताले प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको घटनाको निन्दा र भत्सना गर्दै दोषीलाई कड़ा कानूनी कार्यवाहीको माग गरेको छ। सभापति शेरबहादुर देउबाको निवास बुढानील कण्ठमा पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको आज बसेको बैठकले व्यक्ति हत्याको राजनीति परित्याग गरी शान्तिपूर्ण बाटोमा आउन चन्द समूहलाई अपील गरेको छ। बैठकले पार्टीले यही मंगिर 29 गते तय गरेको देशव्यापी विरोध प्रदर्शनलाई भव्य बनाउन पार्टीका सबै संयन्त्र परिचालन गर्ने र सहभागिताका लागि सम्पूर्ण जनसमुदायमा अपील गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो। बैठकमा क्रियाशील सदस्यता विवरण प्रविधि मार्फत व्यवस्थापन गर्ने सम्बन्धमा पनि छलफल भएको प्रवक्ता शर्माले बताउनुभयो। सरकारको उच्च प्राथमिकतामा रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि एकमात्र विकल्प मानिएको निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पूर्व तयारी पूरा भएको छ। विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण, त्यस क्षेत्रमा पर्ने रूखहरूको नम्बरिङ लगायतका महत्वपूर्ण कामहरू भएको आयोजनाले जनाएको छ। संवाददाता भूषण पोखरेलको रिपोर्ट।
सरकारले घोषणा गरेका राष्ट्रिय गौरवको आयोजनाहरूमध्ये निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यका लागि पहिलो चरणको पूर्व तयारी पूरा भएको आयोजनाले जनाएको छ। विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन, जग्गा अधिग्रहण, सुकुम्बासी बस्ती स्थानान्तरण र त्यस क्षेत्रमा पर्ने रूखहरूको नम्बरिङ कार्य भइरहेको राष्ट्रिय गौरवको आयोजना नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिनुभयो।
जग्गा अधिग्रहण गर्ने काम लगभग सम्पन्न भएको छ र सुकुम्बासी बस्तीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कामको लागि स्थलगत अध्ययन गरेर कुन विकल्पमा त्यो बस्तीलाई स्थानान्तरण गर्न सकिन्छ भन्ने विकल्पको सहित रिपोर्ट प्रतिवेदन हामीले मन्त्रालयमा पेश गरिसकेका छौँ। अर्को महत्वपूर्ण काम भनेको चाहिँ निजगढ विमानस्थलको पहिलो चरणको काम गर्नको लागि आवश्यक जमिनमा रहेका रुख बिरुवा कटान गर्ने काम हो। त्यो कामको लागि 1900 हेक्टरमा कतिवटा रुखहरू छन् भनेर लोको लगत राख्ने नम्बरिङ गर्ने टाँचो लगाउने कामहरू चाहिँ अहिले कन्टिन्युस भइरहेको छ।
विमानस्थल निर्माण क्षेत्रको वरिपरि सड़क निर्माण, पहुँच मार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटान गर्ने कार्य सम्पन्न गर्न परामर्शदाता छनौट गरेर काम अगाडि बढाइएको छ। यसअघि विमानस्थल निर्माणका लागि छनौट भएको ज्युरिच इन्टरनेशनल कम्पनीले विमानस्थल निर्माणमा चासो नदेखाएपछि लगानी बोर्डले कुन मोडालिटीमा विमानस्थल निर्माण गर्ने भन्ने बारेमा छलफल गरिरहेको छ। करिब 1,20,000,000,000 रुपियाँ लागत अनुमान गरिएको निजगढ़ विमानस्थल सरकार आफैले निर्माण गर्ने निर्णय गरेको लामै समय भइसक्दा पनि निर्माण कार्य अगाडि बढ्न सकिरहेको छैन। इन्जिनियर प्रदीप अधिकारी,
निजगढ़ विमानस्थलको भौतिक निर्माण कार्य हुने अहिले आधारहरू बनिसकेको छैन। बुट मोडलमा बनाउने कि नेपाल सरकार आफूले बनाउने भन्ने कुराहरू अहिले पनि हामी विचाराधीन छ। कुरा किनभने एक्चुअली बोट मोडल बनाउने भनेर लगानी बोर्डले गरेको यो नेगोसिएसन चाहिँ तार्किक निष्कर्षमा पुग्न सकेको छैन अहिलेसम्म। निजगढ विमानस्थलको अहिलेसम्मको मास्टर प्लानलाई यसलाई अपडेट गर्ने र चाहिँ पहिलो चरणको निर्माण कार्यको चाहिँ डिजाइन ड्रोइङ इस्टिमेट तयार गर्ने कामको लागि परामर्शदाता छनौट गर्ने काम पनि लगभग सम्पन्न भएर हामी अर्को हप्तातिर हामी सम्झौता गर्ने अवस्थामा छौँ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तर निकाय समन्वय सहजीकरण समिति मार्फत हाल काम गरिरहेको छ। भूषण पोखरेल, रेडियो नेपाल, काठमाडौँ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक बीच आज अर्थ मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे छलफल भएको छ। भेटमा अर्थमन्त्री पौडेलले कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका मार्फत कोरियाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासको क्षेत्रमा पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। अर्थमन्त्री पौडेलले नेपालमा पर्यटक, व्यापारी तथा लगानीकर्ताका रूपमा कोरियाली जनताको उपस्थिति बढ़ाउन थप सहयोगको लागि आग्रह गर्नुभयो। सो अवसरमा राजदूत योङ सिकले कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा सहयोग विस्तार गर्ने जानकारी गराउनुभयो। नेपाली कंग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीको महाधिवेशन फागुनमा गर्न सम्भव नभएकोले चैत्र अन्तिम साता वा वैशाखमा गर्नुपर्ने बताउनु भएको छ। पत्रकारसँग आज चितवनमा कुरा गर्नुहुँदै महामन्त्री डाक्टर कोइरालाले क्रियाशील सदस्यता वितरणदेखि दावी विरोध लगायत काम गर्न बाँकी रहेकाले तोकिएको समयमा महाधिवेशन सम्भव नभएको बताउनुभयो। महामन्त्री डाक्टर कोइरालाले अहिलेको अवस्थामा कंग्रेस सरकारमा नजाने पनि स्पष्ट गर्नुभयो। भूमि सम्बन्धी समस्या समाधान आयोग र बागमती प्रदेशका विभिन्न 28 स्थानीय तहबीच भूमि सम्बन्धी समस्या समाधान गर्ने विषयमा द्विपक्षीय समझदारी भएको छ। हेटौँडामा आज आयोजित भूमि सम्बन्धी समस्या समाधान आयोग र स्थानीय तहका पदाधिकारी बीच भएको समझदारी पत्र हस्ताक्षर र अभिमुखीकरण कार्यक्रममा द्विपक्षीय हस्ताक्षर भएको हो। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान समितिले भूमि सम्बन्धी समग्र समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो। बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले भूमिहीन नेपालीले भूमि प्राप्त गर्ने कार्यमा प्रदेश सरकारले प्राथमिकताका साथ काम अघि बढ़ाएको बताउनुभयो। आजको समझदारीपछि धेरै वर्षदेखि वन क्षेत्रमा बसेर आबाद गर्दै आएका भूमिहीन, दलित र सुकुम्बासीले जग्गा धनी पूर्जा प्राप्त गर्ने मन्त्री फुयालले जानकारी दिनुभयो। आयोगका अध्यक्ष देवी प्रसाद गेवालीले भूमिहीनको समस्या समाधान आयोगले तीव्र रूपमा काम अघि बढ़ाएको जानकारी दिनुभयो। 72 अन्तर्राष्ट्रिय मानवाधिकार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। यसै क्रममा मानवाधिकार तथा शान्ति समाजले आणविक अस्त्र निषेध सन्धि शीघ्र अनुमोदन गर्न आग्रह गर्दै आज 9 दूतावास अगाडि धरना दिएको छ। आणविक अस्त्रको विश्वव्यापी उन्मूलनको माग गर्दै मानवाधिकार तथा शान्ति समाजले काठमाण्डौ र ललितपुर स्थित 9 दूतावास अगाडि एकसाथ धरना प्रदर्शन गरेको हो। 72 अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका अवसरमा आज काठमाण्डौ स्थित अमेरिका, रूस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियाली दूतावास ललितपुर अगाडि एकसाथ प्रदर्शन भएको थियो। धरनामा आणविक अस्त्र मानवताको सबैभन्दा ठूलो शत्रु र विश्व शान्ति एवं सभ्यताका लागि सबैभन्दा ठूलो खतरा हो भन्दै सबै आणविक अस्त्र नष्ट गर्न र आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर्न आणविक अस्त्र चाहिँदैन, शान्ति मास्न पाइँदैन भन्दै ब्यानरहरूको प्रदर्शन गरिएको थियो। संस्कृत भाषा तथा आर्य संस्कृतिको संरक्षण गर्ने उद्देश्यले दार्चुलाको शैल्य शिखर नगरपालिकाले गुरूकुल विद्यापीठ सञ्चालनमा ल्याएको छ। सरकारी पाठ्यक्रम अनुसार नै नगरपालिकाले कक्षा 6 कक्षा 10 लागि परम्परागत गुरूकुल शिक्षा अध्यापन गराउन विद्यालय सञ्चालनमा ल्याएको हो। बैतडीबाट संवाददाता सीपी लोहियाको रिपोर्ट।
सरकारी पाठ्यक्रम अनुसार नै नगरपालिकाले कक्षा 6-10 लागि उक्त विद्यालय सञ्चालनमा ल्याएको हो। प्रसिद्ध तीर्थस्थल शैल्य मालिकार्जुन जगतपुरी शिवधाममा गुरूकुल विद्यापीठ अहिले सञ्चालनमा छ। शिवधाम तीर्थस्थल विकास समिति अध्यक्ष पिताम्बर विष्ट:
नेपाल सरकारको पाठ्यक्रम अनुसार नै यसका विषयवस्तुहरू अध्ययन अध्यापन गरिन्छ। आर्य संस्कृति, यसको संरक्षण संवर्धन, संस्कृत भाषाको जगेर्ना गर्न, हाम्रा संस्कृतिहरू संरक्षण गर्नको लागि नै यसको मूल उद्देश्य।
उक्त गुरूकुल विद्यापीठमा अहिले कक्षा 6 पढ़ाई सञ्चालन भइरहेको छ। गुरूकुल शिक्षा अन्तर्गत विभिन्न कर्मकाण्डी ज्ञानहरू दिइन्छ। विद्यापीठका प्रधानाध्यापक हरिप्रसाद विष्ट:
यो सिकेर कर्मकाण्डतिर पण्डिताई भन्छन् नि, त्यो हो। डिग्रीसम्म पढाइ हुन्छ, डिग्री पढेपछि संस्कृतको छुट्टै लोक सेवा पनि हुन्छ, त्यसमा पनि आयोग दिन सक्छन्, शिक्षकको पनि त्यो अवसर हुन्छ।
विद्यालय सञ्चालनका लागि जगतपुरी शिवधाममा रहेको ओम शान्तिका अभियन्ताहरूले पहल थालेका थिए। सोही प्रस्ताव अनुरूप नगरपालिकाले स्वीकृति दिई अहिले गुरूकुल विद्यापीठ सञ्चालनमा छ। शैल्य शिखर नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र बहादुर विष्ट:
जगतपुरी शिवधाम तीर्थस्थल विकास समितिबाट गुरूकुल संस्कृत वेद विद्यापीठ खोल्नुपर्छ भन्ने प्रस्ताव आयो, त्यसलाई चाहिँ हामीले अध्ययन गर्यौं र नगर शिक्षा समितिको बैठकले त्यसलाई चाहिँ स्वीकार गरेर परम्परा अनुसारको सबैभन्दा पुरानो धर्म भएको हुनाले धामको पनि उन्नति हुने र हाम्रो संस्कृति हस्तान्तरणको पनि एउटा राम्रो अवसर आउने भएको हुनाले नगरको स्रोतबाट चाहिँ बेहोर्ने गरी अनुमति दिने निर्णय गर्यो।
यस विद्यापीठको सञ्चालन तथा व्यवस्थापन नगरपालिकाले गरिरहेको छ। यहाँ खास गरी कर्मकाण्ड, संस्कृत शिक्षा लगायतको अध्यापन गरिने हुँदा सामाजिक विकृति विरूद्धका कुराहरूमा ज्ञान दिइँदै आएको छ। सीपी लोहिया, रेडियो नेपाल, बैतडी।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानुपर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक, विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 पढाइ हुने पाठ्य सामग्री राखेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे। हजुरको एनटिसी सिम छँदैछ, त्यसैमा राखे भो, मेरो लागि लिउला। अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिनेले।
ओहो, स्कुल नखुलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
महान्यायाधिवक्ताको कार्यालयको अनुरोध।
जबरजस्ती करणी अर्थात् बलात्कार जघन्य अपराध हो। कुनै पनि महिलाको मंजुरी नलिई यौन जन्य क्रियाकलाप गरेमा जबरजस्ती करणी गरेको मानिन्छ।
कर काप, डर, त्रास वा प्रलोभनमा पारी, झुक्काई, अपहरण गरी वा शरीर बन्धक बनाई लिएको मंजुरीलाई मंजुरी मानिँदैन।
याद राखौ, 18 वर्ष भन्दा कम उमेरको बालिकाको मंजुरी लिई करणी गरेमा पनि जबरजस्ती करणी गरेको मानिनेछ। यस्ता कसुर गर्नेलाई जन्म कैदसम्मको सजाय हुन सक्छ।
त्यस्तो अपराध गर्न सहयोग गर्ने, स्थानीय स्तरमा मिलाउने र पीड़ित वा परिवारलाई लोभ, लालच वा धम्की दिई घटना लुकाउनेलाई पनि सजाय हुने हुँदा यस्ता अपराधमा संलग्न नहुन सबैलाई जानकारी गराइन्छ। जबरजस्ती करणीको बारेमा थाहा पाउने जो सुकैले तुरुन्तै प्रहरीलाई सूचना दिई अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउन सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
युनिसेफ संघको सहकार्यमा महान्यायाधिवक्ताको कार्यालय।
अब बाँकी समाचार। राप्रपाले पार्टीको झण्डा र चुनाव चिन्ह सार्वजनिक गरेको छ। राप्रपाका अध्यक्ष कमल थापाले आज मकवानपुरमा आयोजित एक कार्यक्रमका बीच पार्टीको झण्डा र चुनाव चिन्ह हलो सार्वजनिक गर्नुभयो। कार्यक्रममा अध्यक्ष थापाले मुलुकको सार्वभौम राष्ट्रिय अखण्डताको संरक्षण गर्न राजनैतिक दलहरूको इमानदारीता भन्दा दलगत स्वार्थ बढ़ी भएको आरोप लगाउनुभयो। उहाँले सड़कको जुलुसको भीड़ले नभई संविधानको संरचनाभित्रै रहेर जनताको अभिमतबाट परिवर्तन गर्नुपर्ने उल्लेख गर्नुभयो। तुलसीमान श्रेष्ठ स्मृति प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको लोक साहित्य पुरस्कार यस वर्ष वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीलाई प्रदान गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरूङले वरिष्ठ देउडा गायक जोशीलाई पुरस्कार सहित ताम्रपत्र प्रदान गर्नुभयो। पुरस्कारको राशि 25,005 रूपियाँ रहेको छ। 2034 सालदेखि अनवरत रूपमा देउडा गीत मार्फत लोक साहित्यको सेवा गरे बापत वरिष्ठ देउडा गायक जोशीलाई सम्मान गरिएको ताम्रपत्रमा उल्लेख छ। अब अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरसका कारण अति प्रभावित मुलुक अमेरिकामा गत 24 घण्टाभित्र 3,000 भन्दा बढ़ी मानिसले ज्यान गुमाएका छन्। विश्वमा नै हालसम्म एकै दिन यति धेरै मानिसले कोरोनाका कारण ज्यान गुमाएको यो पहिलो पटक हो। कोरोनाका कारण अहिलेसम्म अमेरिकामा 2,96,777 जनाको मृत्यु भइसकेको छ भने 1,58,24,000 भन्दा बढ़ी मानिस संक्रमित छन्। कोरोनाका कारण विश्वभर 6,93,81,000 भन्दा बढ़ी मानिस संक्रमित छन्, जसमध्ये 15,78,653 जनाले ज्यान गुमाएका छन् भने 4,81,55,000 भन्दा बढ़ी मानिस संक्रमण मुक्त भइसकेका छन्। यसैबीच बेलायतको औषधि व्यवस्था विभागले कुनै खाद्य पदार्थ वा अन्य कुनै गम्भीर प्रकृतिको एलर्जी हुने व्यक्तिहरूलाई कोरोना भाइरस विरूद्धको खोप दिन नहुने जनाएको छ। अमेरिकाको फाइजर र जर्मनीको बायो एनटेक कम्पनीले तयार पारेको कोरोना भाइरस विरूद्धको खोप सर्वसाधारणलाई लगाउन शुरू गरेको बेलायतले कुनै व्यक्तिमा गम्भीर खालको एलर्जी भएको छ भने त्यस्ता व्यक्तिमा खोप जोखिमयुक्त हुन सक्ने भन्दै भ्याक्सिन लगाउन पहिले व्यक्तिमा कुनै बेला खानाका कारण एलर्जी भए नभएको यकिन गर्नुपर्ने जनाएको छ। पाकिस्तानमा एक महिला पत्रकारको गोली प्रहार गरी हत्या भएको छ। जलालाबाद शहरस्थित कार्यालय जाँदै गरेकी पत्रकार मलाला माईवण्ड सवार गाड़ीलाई घेराहाली भएको आक्रमणमा पत्रकार माईवण्ड सहित गाड़ी चालकको मृत्यु भएको अफगान सुरक्षा स्रोतले जनाएको छ। रेडियो र टेलिभिजनमा काम गर्ने चर्चित पत्रकार मलाला हत्या प्रकरणमा कुनै समूहले पनि जिम्मेवारी स्वीकार गरिसकेको छैन। लगातार दुईवटा यात्रुवाहक विमानको दुर्घटनापछि विश्वभर उडान रोकेको बोइङ विमान निर्माता कम्पनीले बोइङ 737 म्याक्स सिरिजका विमानको उडान कार्य 20 महिनापछि शुरू भएको जनाएको छ। विश्वमा सबैभन्दा बढ़ी प्रयोगमा रहेको म्याक्स सिरिजका विमानमा देखिएको प्राविधिक समस्या समाधानपछि विमान सञ्चालनमा आएको बोइङ कम्पनीले जनाएको छ।
सड़क विभागले वर्षाका कारण क्षतिग्रस्त भएका सड़क मर्मतका लागि सरकारसँग 1,50,00,000,00,000 रूपियाँ माग गरेको छ। वर्षाका कारण आएको बाढ़ी र पहिरोले क्षतिग्रस्त भएका राष्ट्रिय राजमार्ग मर्मतका लागि सरकारसँग 1,50,00,000,00,000 रूपियाँ माग गरिएको विभागले जनाएको छ। वर्षाका कारण अरनीको राजमार्गका विभिन्न खण्ड बेनी जोमसोम खण्ड र साफे बगर मार्तडी सड़कमा पुगेको क्षति सामान्य मर्मतले सम्पन्न गर्न नसकिने भएकाले थप रकम माग गरिएको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले जानकारी दिनुभयो। ललितपुरको जावलाखेल स्थित सदर चिडियाखाना 8 महिनापछि स्वास्थ्य मापदण्ड अपनाई पुनः खुला गरिएको छ। कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई एक पटकमा 800 मानिसले मात्र अवलोकन गर्न पाउने र एक व्यक्ति बढ़ीमा 2 देखि 2.5 घण्टामा बाहिर निस्कनु पर्ने लगायतको व्यवस्था गरिएको चिडियाखाना व्यवस्थापन प्रमुख डाक्टर चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो। भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत्र 7 गतेदेखि बन्द थियो। उदयपुरमा सोमबारदेखि स्वास्थ्य बीमा कार्यक्रम शुरू भएको छ। यो सँगै स्वास्थ्य बीमा कार्यक्रम 61 जिल्लामा लागू भएको छ। राष्ट्रिय बीमा बोर्डले सोमबार उदयपुरको जिल्ला सदरमुकाम गाईघाटमा औपचारिक कार्यक्रमको आयोजना गरी बीमा कार्यक्रम लागू भएको जानकारी दिएको हो। नेपाल सरकारले नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उद्देश्यले आर्थिक वर्ष 2072-73 स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेको छ।
अब खेल समाचार।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल यथावत रहेको छ। फिफाले बिहिबार सार्वजनिक गरेको वरियता अनुसार नेपालले 171 स्थानमा यथावत रहेको छ। पछिल्लो एक महिनादेखि कुनै अन्तर्राष्ट्रिय खेल नखेलेको नेपालको वरियता भने स्थिर रहेको हो। नेपाल सहितका दक्षिण एसियाली देशले अन्तर्राष्ट्रिय फुटबल खेल्ने मौका पाएका छैनन्। सोही कारण सबैको वरियता यथावत रहेको छ। तर बंगलादेश वरियतामा दुई स्थान तल झरेको छ। गत हप्ता मात्र बंगलादेशले विश्वकप छनौटमा कतारसँग खेल गुमाएको थियो। सोही कारण बंगलादेशको वरियता तल खस्किएको हो। दक्षिण एसियाली देशमध्ये नेपाल भन्दा माथि रहेको मालदिव्स 155 स्थानमा छ। भारत 104 स्थानमा रहेको छ। नेपाल भन्दा तल रहेको दक्षिण एसियाली देश बंगलादेश 186 स्थानमा छ। त्यस्तै भूटान 189, पाकिस्तान 200 र श्रीलंका 206 स्थानमा रहेको छ। विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ। बेल्जियम लगातार तेस्रो वर्ष समेत फिफा वरियताको शीर्ष स्थानमा रहन सफल भएको हो। विश्व वरियतामा शीर्ष 10 देशको स्थान घटबट भएको छैन। अखिल नेपाल फुटबल संघ एन्फाले महिला र पुरुष खेलाड़ीको तलब बढ़ाएको छ, जसमा महिला खेलाड़ीको 50% भन्दा बढ़ी बढ़ाएर पुरुष खेलाड़ी बराबर गरेको छ। एन्फाको कार्य समितिको बैठकले पारित हुने गरेर पुरुष र महिला खेलाड़ीको तलब समान 18,000 पुर्याइएको छ। पछिल्लो पटक विश्वमा नै महिला र खेलाड़ीको तलब समान हुनुपर्छ भन्ने बहस चलिरहेका बेला एन्फाले पनि यसलाई केही हदसम्म कार्यान्वयन गराउने बाटोमा अगाडि बढेको हो। अहिले पुरुषको तलब यसअघि पाउँदै आएको 3,000 बढ़ाउने र महिलाको दोब्बर गर्ने प्रस्ताव लगेको थियो, जसलाई कार्य समितिको बैठकले सहजै पास गरेको छ। पुरुष खेलाड़ीले यसअघि महिनाको 15,000 पाउँदै आएका थिए भने महिला खेलाड़ीले 7,000 पाउने गरेका थिए। कोरोना भाइरसका कारण आर्थिक रूपमा त्यति सबल नरहेको अवस्थामा एन्फाले तत्कालका लागि पुरुष र महिलाको तलब बढ़ाउने निर्णय गरेको हो। एन्फाले आफ्नो खातामा रहेको 5 करोड़ रुपियाँ फिक्स डिपोजिटबाट आएको ब्याजबाट खेलाड़ी कर्मचारीको तलब दिँदै आएको छ।
देशका धेरै जसो स्थानमा मौसममा सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 21.6 डिग्री सेल्सियस, न्यूनतम 10.5 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम 20.9 डिग्री सेल्सियस, न्यूनतम 9.5 डिग्री सेल्सियस, पोखराको अधिकतम 20.9 डिग्री सेल्सियस, न्यूनतम 10.5 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 23.6 डिग्री सेल्सियस, न्यूनतम 7.4 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 27 डिग्री सेल्सियस, न्यूनतम 8 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। कोरोना विरूद्धको खोप कुल जनसंख्याको 72% लगाउने गरी योजना अघि बढ़ाइएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। भूमि सम्बन्धी समस्या समाधान आयोग र बागमती प्रदेशका विभिन्न 28 स्थानीय तहबीच समझदारी। कोरोना भाइरस जोखिमका कारण गत चैत्र 7 गतिदेखि बन्द रहेको ललितपुरको जावलाखेल स्थित सदर चिड़ियाखाना खुल्ला र अमेरिकामा 24 घण्टाभित्र कोरोना भाइरसका कारण 3,000 भन्दा बढ़ी मानिसको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।